الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله أما بعد وعن أبي موسى عبد الله بن قيس الأشعري رضي الله تعالى عنه عن النبي صلى الله عليه وسلم قال إن الله تعالى يبسط يده بالليل ليتوب مسيء النهار ويبسط يده بالنهار ليتوب مسيء الليل حتى تطلع الشمس من مغربها رواه مسلم وعن أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم من تاب قبل أن تطلع الشمس من مغربها تاب الله عليه رواه مسلم وعن أبي عبد الرحمن عبد الله بن عمر بن الخطاب رضي الله تعالى عنه عن النبي صلى الله عليه وسلم قال إن الله عز وجل يقبل توبة العبد ما لم يغرغر رواه الترمذي وقال حديث حسن صدق الله العظيم. میرے بھائیوں اور پردہ نشین میری محترمہ مائیں اور بہنیں, آج ریاض الصالحین کی آپ کے سامنے تین حدیثیں پڑھی. اللہ پاک نے مجھے تین احادیث مبارکہ کو تلاوت کی توفیق عطا فرمائی. ان تینوں احادیث میں نبی اکرم صلی اللہ علیہ وسلم نے اس بات کو بیان کیا ہے کہ اللہ کی رحمت گنہگار بندے اور بندی پر کس قدر برستی ہے. گنہگار بندے اور بندی پر اللہ کی رحمت کس قدر برستی ہے. پہلی حدیث میں ہے توبہ کا دروازہ, مغفرت کا دروازہ 24 گھنٹے کھلا ہوا ہے. صبح میں, دوپہر میں, شام میں, رات میں, تہجد میں, اللہ رب العزت دین میں گناہ کرنے والے بندوں کی توبہ قبول کرنے کے لیے رات کو اپنے ہاتھ پھیلاتے ہیں. اللہ تبارک و تعالی دین میں اللہ کی نافرمانی کرنے والے بندے اور بندیوں کے لیے رات میں اپنے ہاتھ کو پھیلاتے ہیں, اور اس سے بڑھ کر کیا اللہ اپنے ہاتھ کو پھیلائے. جیسے باپ اور ماں چھوٹے بچے کو اپنے ہاتھ میں لینے کے لیے اپنے ہاتھ کو پھیلاتی ہے, آجا میرے بیٹے. اللہ کہہ رہے ہیں میرے بندو آؤ, تم اپنے گناہ سے توبہ کرو, میں تمہاری توبہ قبول کر لوں گا. اور رات میں گناہ کرنے والے بندے اور بندیوں کی توبہ قبول کرنے کے لیے اللہ دین میں اپنے ہاتھ کو پھیلاتے ہیں. پہلی حدیث صحیح حدیث ہے مسلم شریف کی. رات میں بھی ہاتھ پھیلاتے ہیں اور دین میں بھی. دین کے گنہگاروں کو رات میں اور رات کے گنہگاروں کو دین میں. اے میرے بندے آؤ, تم اپنے گناہوں سے توبہ کرو, میں تمہاری توبہ کو قبول کروں گا. حالانکہ اللہ ہماری توبہ کا محتاج نہیں ہے. جیسے وہ ہماری عبادت, نماز, تلاوت, رکوع, سجدہ, حج, عمرہ کا محتاج نہیں, وہ تو بے نیاز ہے, اللہ الصمد, اسے کیا ضرورت ہے. لیکن اللہ رب العزت, اللہ کریم چاہتے ہیں جیسے وہ میری عبادت کا, جیسے وہ ہماری عبادت کا اللہ محتاج نہیں, بے نیاز ہے. فرمایا لیکن اللہ رب العزت فرماتے ہیں کوئی پرابلم نہیں بندہ تیری فیور کرنے کے لیے جہنم سے بچ جائے, جنت میں جانے کا تو مستحق ہو جائے, جنت میں نعمتیں استعمال کرنے والا بن جائے,
इसलिए तेरे लिए, तेरी फेवर के लिए मैं तुझ पर रात में और दिन में अपनी रहमत की बारिश बरसाता हूं तेरे लिए, वरना मुझे कोई जरूरत नहीं। अगर मैं तौबा न करूं तो अल्लाह का क्या बिगड़ने वाला है, हमारा बिगड़ेगा। अगर मैं इस्तिग़फ़ार न करूं तो हमारा क्या बिगड़ेगा। लेकिन अल्लाह कह रहे मैंने मेरे बंदे और मेरे बंदी तेरे लिए 24 घंटे 24 आवर्स अपनी रहमत के दरवाजों को खोल दिया है, और सिर्फ दरवाजा ही नहीं खोला, मैं अपने हाथ को फैलाए बैठा हुआ हूं। मगरिब से लेकर फजर तक दीन के गुनहगारों के लिए, और फजर सुबह सादिक से लेकर मगरिब तक रात के गुनहगारों के लिए इंतजार में हूं, कब तू आए और मैं तेरी मगफिरत करूं। लेकिन दो वक्त ऐसे हैं उन वक्तों में तौबा का दरवाजा बंद हो जाता है, उन वक्तों में। नंबर एक, इंसान की मौत का वक्त, जिसको हदीस में यहां कहा है गरगरा। गरगरा असल कहते हैं पीने की कोई चीज मुंह में डालकर उसको मुंह में हिलाना, गागलिंग। गागलिंग का पता है ना, वजू करते हैं तो मुंह में डालकर हिलाते हैं मुंह को, उसको कहते हैं अरबी में गरगरा। हलक से नीचे न उतारे, सिर्फ मुंह में उसको पानी को हिलाएं, उसको अरबी में गरगरा कहते हैं। जब फरिश्ते इंसान की मौत के वक्त रूह निकालने के लिए आ जाते हैं तो उस वक्त तो उसके सामने आखिरत, कब्र और आखिरत के सारे हालात सामने आ जाते हैं। उस वक्त को, सामने जो हालात है उस वक्त को गरगरा कहते हैं। अब ये मां को नहीं देखता, अब ये बाप को नहीं देखता, अब क्या है आखिरत नजर आती है उसको, जन्नत जहन्नम सारी चीजें नजर आती। उस वक्त अगर कोई तोबा कबूल, तोबा करेगा तो उसकी तोबा कबूल नहीं होगी। या कोई गैर मुस्लिम कलमा पढ़े तो उसका कलमा कबूल नहीं होगा। अब मेरे सुनना है, इसको गरगरा कहते हैं, यानी मुंह के सामने आखिरत के हालात नजर आने लगे उस वक्त। इसीलिए कुरान करीम में सूरत यूनुस में आयत नंबर 90 और 91 में अल्लाह तबारक व ताला ने फिरौन के डूबने के वाकये को नकल किया है। जब फिरौन मूसा अलैहि सलाम सक्सेस हो गए और फिरौन उस समंदर में डूबने लगा, उसको अल्लाह ने फरमाया हत्ता इजा अदरकहुल गरक, जब फिरौन डूबने लगा, गरक गरक के माना डूबना, काला आमंतु अन्नहु ला इलाहा इल्लल्लज़ी आमनत बी बनू इसराइल व अन मिनल मुस्लिमीन। अदाब के फरिश्ते उसको नजर आने लगे रू निकालने के लिए, उस वक्त वो कहने लगा मैं ईमान लाता हूं अल्लाह के सिवा कोई माबूद नहीं। उसने यूं कहा फिरौन ने, जिस पर बनी इसराइल ईमान लाए हैं उस अल्लाह पर मैं ईमान लाता हूं और मैं मुसलमानों में दाखिल होता हूं। ये कुरान में ही अल्फाज जो मैंने आपके सामने पढ़े उसका तर्जुमा मैंने किया। तो अल्लाह तबारक व ताला ने जवाब दिया आल आन, क्या अब ईमान लाता है, आल आन क्या अब ईमान लाता है, वकद असैत कब्ल वकुंत मिनल मुफ्सिदीन, उस अजाब को देखने से पहले, अब तो अजाब है ना ये तेरे सामने जहन्नम में सामने नजर आती है, फरिश्ते नजर आते हैं, वो जहन्नम की चीजें लेकर आए। उस अजाब को देखने से पहले तू सरकशी करता रहा, मेरी नाफरमानी करता रहा, अपने आप को लॉर्ड और अन रब कुमल आला, मैं सबसे बड़ा रब हूं कहता रहा, और तू फसाद और नाफरमानी करने वालों में दाखिल रहा। अल्लाह ताला ने उस गरगरा सामने जो अजाब नजर आ रहा है, सामने आखिरत के हालात नजर आ रहे हैं, उस वक्त उसकी तोबा कबूल नहीं की, उसके इस्लाम लाने को कबूल नहीं फरमाया। क्यों? उस वक्त तोबा का दरवाजा क्या हो जाता है? बंद। अब ये आखिरत की तरफ, वरना अल्लाह की रहमत तो इतनी वसी है, अगर किसी की जिंदगी 100 साल की हो जाए, 100 साल की, उसमें से उसने 99 ईयर्स और ऊपर से और 11 महीने कह दो, 11 महीने 20 दिन कह दो, उसने कुफ्र किया, इस्लाम कबूल नहीं किया, और उसके बाद आखिरी दिनों में उसने तोबा कर ली, तो अल्लाह ताला उसको माफ कर देगा, पूरे 100 साल की उम्र माफ कर, क्योंकि अल्लाह अपने बंदों पर हर वक्त अपनी रहमत क्या है भाई, बरसाता है हर वक्त। इसलिए अल्लाह ने उसके 100 साल जिंदगी के नाफरमानी को नहीं देखा, बल्कि उसके खौफ, आखिर में ईमान लाना, आखिर में तोबा करना, और उसकी आंख से तोबा का जो एक आंसू बह गया, अल्लाह ने उसकी कदर फरमा कर पूरी जिंदगी के गुनाह क्या कर दिए, माफ कर दिए, उस एक आंसू के कतरे पर। यह कब है? आखिरत के हालात के नजर आने से पहले, चाहे 5 मिनट पहले। हदीस में है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तिर्मिजी शरीफ की रिवायत है, लिखा है, लैस शैउन अहब इलल्लाह मिन कतरतैन, अल्लाह के नजदीक कोई शय, नथिंग इज मोर बिलव्ड एंड मोर डियर टू अल्लाह देन टू ड्रॉप्स, कतरतैन, कतरा, कतरतैन, टू ड्रॉप्स, कतरतुम मिन दुबू मिन खशियतिल्लाह, एक आंसू का ड्रॉप जो अल्लाह के फी और खौफ से निकला है, अल्लाह के खौफ से, वह कतरतु दम तोहरात मिन फी सबीलिल्लाह, दूसरा वो कतरा जो अल्लाह के रास्ते में निकला है। अल्लाह इसमें फरमाते हैं, जो अल्लाह के रास्ते में उन दोनों कतरों से ज्यादा अल्लाह के नजदीक कोई चीज पसंदीदा नहीं है, एक आंसू का कतरा, एक खून का। ऐसे ही 2 कदम अल्लाह को बहुत महबूब है, क्या कह रहा हूं मैं, वअम्मल असराने फअसरुन फी सबीलिल्लाह वअसरुन फी फरीजतिम मिन अल्लाह तबारक व तआला मिन फराइज़िल्लाह, एक वो कदम जो अल्लाह के रास्ते में चलने की वजह से जमीन पर पड़े हैं, अल्लाह के रास्ते में निकला जमीन पर पड़ा, एक वो कदम, दूसरा वो कदम उसने बिस्तर से उठा या बिस्तर से उठी या अपने काम को छोड़ा और जाकर वुजू किया, और वुजू के लिए जो कदम पड़े, वुजू करके फिर मुसल्ले पर या मस्जिद जाने के लिए या अपने घर के मुसल्ले पर औरतों के जो कदम जा रहे हैं, ये कदम अल्लाह को सबसे ज्यादा महबूब है, ये कदम, इन 2 कदम से, इन 2 कतरों से ज्यादा महबूब अल्लाह को कोई चीज नहीं है। अब उनमें से आजकल 2 चीज है, एक तो कतरा रोना अल्लाह के खौफ से, नंबर 2 वो कदम जो अल्लाह के फराइज अदा करने के लिए उठते हैं। मैं यहां से चला, मेरा साल पूरा हो गया, زکات مجھ پر واجب ہو گئی، فرض ہو گئی، میں نے اپنے مال میں سے زکات نکالی، گھر سے چلا مسجد میں یا کہیں پر کہ جا کر میں اپنی اس امانت کو فلاں عالم کو فلاں جگہ پہنچا دوں، یہ فرائض ادا کرنے کے لیے چل رہا ہے، اس کا ہر قدم اللہ کے یہاں محبوب ہے، اس پر حج فرض ہو گیا، حج فرض ہو گیا تو پھر یہ اپنے احرام باندھ کر چلتا ہے مکہ مکرمہ تک، اور یہاں تک کہ حج مکمل ہونے تک ہر قدم اللہ کے یہاں محبوب ہے۔ یہ چیز اللہ کی رحمت تو بہت وسیع ہے۔ تو میں کیا کہہ رہا تھا، توبہ کا دروازہ ہر وقت کیا بھائی کھلا رہتا ہے، لیکن دو وقت وہ توبہ کا دروازہ کیا ہو جاتا ہے بند، ایک تو گرگرا کے وقت یعنی آخرت روح نکالنے والا فرشتہ آ جائیں، اب بند، اب توبہ قبول نہیں، اب ایمان قبول نہیں، کب آ جائے کچھ پتہ نہیں۔ دوسرا وقت قیامت کے قریب جب آفتاب مغرب سے نکلے گا، ابھی تو مشرق سے نکلتا ہے، اس وقت کدھر سے؟ مغرب سے نکلے گا، اپوزٹ، یہ ایک نشانی سورج کا مغرب سے جانب سے نکلنا۔ حدیث میں ہے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ غروب شمس کے وقت جب سورج غروب ہو رہا تھا، پوچھا اے ابو ذر کیا تمہیں پتا ہے یہ سورج جب ڈوبتا ہے تو کدھر جاتا ہے؟ سورج جب سیٹ ہوتا ہے، سن سیٹ ہوتا ہے، وے دس گو، یہ کہاں جا رہا ہے، کدھر جا رہا ہے؟ ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ نے فرمایا اللہ و رسول اللہ، مجھے نہیں پتا، لا عالم، مجھے نہیں پتا، آئی ڈونٹ نو۔ تو نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جب یہ سیٹ ہوتا ہے، ڈوبتا ہے سورج، تو اللہ رب العزت کے عرش کے نیچے جا کر سجدہ کرتا ہے۔ کہاں جاتا ہے سورج؟ عرش کے نیچے جا کر سجدہ کرتا ہے، اور پھر اللہ سے اپنی جگہ سے دوبارہ طلوع، رائز، سن رائز ہونے کی ریکویسٹ کرتا ہے، اجازت مانگتا ہے کہ میں جاؤں۔ اللہ اس کو اجازت دیتے ہیں، جاؤ مشرق سے نکلو، لیکن ابو ذر ایک دن ایسا آئے گا، نبی صلی اللہ علیہ وسلم فرمایا کہ وہ سجدہ کر کے مشرق کی طرف سے طلوع ہونے کے لیے اجازت مانگے گا، اللہ اس کو پرمیشن نہیں دے گی، آج تجھے مشرق سے طلوع نہیں ہونا ہے، جس جانب سے تو سیٹ ہوا تھا اسی جانب سے نکل، یعنی مشرق سے نکلتا ہے مغرب میں سیٹ ہوتا ہے، آج مغرب سے ہی نکلنا ہے، الٹا۔ یہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ابو ذر کو، یہ بخاری شریف کی حدیث ہے، اور اس حدیث میں معلوم ہوتا ہے کہ یہ جب ہو جائے گا تو پھر توبہ ایمان قبول نہیں ہوگا، اور یہ قیامت کی نشانیوں میں سے سب سے بڑی نشانی ہے، یاد رکھو۔ اسی لیے قرآن کریم میں سورۃ الانعام میں آیت نمبر 158 میں اللہ تعالیٰ فرماتے ہیں یوم یاتی بعض آیات ربک، اس وقت جو اس وقت سے پہلے ایمان نہیں لایا، اگر وہ اس نشانی کو دیکھنے کے بعد ایمان لائے گا تو لا ينفع نفسا ایمانها، اس کا ایمان کا کوئی اعتبار نہیں ہوگا، اس کی توبہ کا کوئی اعتبار نہیں ہوگا۔ لم تکن آمنت من قبل او کسبت فی ایمانیا خیرا، اب جو اس سے پہلے ایمان نہیں لایا یا پھر توبہ نہیں کی، تو اب اس کے بعد اس کی کوئی توبہ کوئی ایمان قبول نہیں ہوگا۔ تو میرے بھائیوں اور پردہ نشین میری مائیں اور بہنیں، یہ موقع ہے، اللہ تعالیٰ کا احسان ہے، اس نے ہمیں गरगरा तक दोबा का दरवाजा खोल दिया। मक्का वालों ने पूछा था ना, या नबी अल्लाह पहाड़ों को सोना बना दीजिए, पहाड़ों को सोना बना दीजिए। अल्लाह ने हाथ उठा, अल्लाह के नबी ने हाथ उठा, अल्लाह मक्का वालों की रिक्वेस्ट है कि मक्का के पहाड़ों को गोल्ड बना दिया जाए। हमारे पास तो 1 किलो हो तो हम खुश होते हैं, ये तो पहाड़ कितने बड़े बड़े हैं भाई। फरमाया अल्लाह पाक ने, ओ मेरे महबूब, पहाड़ों को गोल्ड सिर्फ नहीं बनाऊंगा, उनकी रिक्वेस्ट है तो मैं सारे पहाड़ों को गोल्ड बना करके आपके पीछे चलाऊंगा, जहां आप जाएंगे, जिधर आप जाएंगे दुनिया आपके पीछे होगी ये गोल्ड। लेकिन उनको कह दो, उनको कह दो कि अगर मैंने इन पहाड़ों को गोल्ड बना दिया फिर तुम ईमान नहीं लाए तो तुम्हारी हालत वैसी ही करूंगा जैसी हालत कौम सालेह की मैंने की है। कौम सालेह ने क्या रिक्वेस्ट की थी, ये माउंटेन है, उस माउंटेन में से ऊंटनी निकाले, और ऊंटनी भी अंदर से ही प्रेग्नेंट होनी चाहिए माउंटेन के अंदर से, और बाहर निकले फौरन बच्चा दे दे, ये कुरान में है ना, अल्लाह ने बयान फरमाया। कितनी हैवी रिक्वेस्ट थी, पहाड़ फटे, अल्लाह की उतनी तो बहुत बड़ी उतनी होती है ना, छोटी तो नहीं होती, बड़ी उतनी, वो पहाड़ फटे और उसमें से उतनी जिंदा निकले और उतनी प्रेग्नेंट भी हो और जैसी बाहर आई फौरन बच्चा भी दे दे, गिव बर्थ ऑल्सो स्ट्रेट अवे, तो हम ईमान लाएंगे। साले सलाम ने दुआ की, कबूल हो गई, अब पहाड़ फटा, ऊंटनी निकली दौड़ती हुई, जिंदा दौड़ती हुई और प्रेग्नेंट बाहर आई, फौरन बच्चा दे दिया, बच्चा भी चलता हो गया मां के साथ और रहा कई दिन तक, कुरान में है ये। तो इन्होंने फिर ऊंटनी के पैर काट दिए, ऊंटनी के पैर काटे तो बच्चा चिल्लाता हुआ जंगल में भाग गया, भाग गया। सालेह अलैहि सलाम ने कहा इंतजार करो अल्लाह के अजाब का, कैसा अजाब आया, खत्म कर। फरमाया मेरे नबी तुम्हारी उम्मत से मैं मोहब्बत करता हूं, अगर इन्होंने रिक्वेस्ट के ऊपर मैंने गोल्ड बना दिया और अगर इन्होंने ईमान कबूल नहीं किया जैसे उससे पहले शक्कुल कमर कबा किया, इन्होंने यूं कहा आप पहाड़ पर जाओ और चांद के 2 टुकड़े करो हम आंखों से देखे तो ईमान लाएंगे। कुरान में 20 शम्स, अल्लाह के नबी ने 2 टुकड़े किए तो क्या कह रहे हादा सहरम, से तो बड़ा जादू कर दिया आपने, हम तो समझे तुम्हारा जादू जमीन पर ही चलता है लेकिन अब तो आसमान पर भी चलता है, ये कहा उन्होंने। 2 टुकड़े हो गए, हिंदुस्तान के उस जमाने के बादशाह ने देखा है और सारी रिवायत भरी पड़ी है और उसने वहां से हदीये भेजे हैं अल्लाह के नबी के, लेकिन क्या कहा जादूगर है, जमीन पर भी जादू आसमान पर भी जादू, तो कहा चलो अगर मेरी रिक्वेस्ट उन्होंने पूरी नहीं, उनकी रिक्वेस्ट अगर जो है मैं पूरी कर दूं, ईमान नहीं लाए तो उनको अजाब वैसा ही दूंगा जैसा के सालेह अलैहि सलाम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, नहीं नहीं ऐसा नहीं। अल्लाह के नबी फरमाते अल्लाह मुझे नहीं चाहिए कि तू घोल बना दे, 2 में से 1 को कबूल करो, या तो मैं घोल कर दूं या आपकी उम्मत के लिए कयामत तक के लिए तोबा का दरवाजा, ईमान से ईमान लाने के लिए कुफर से गैर इस्लाम से तोबा का दरवाजा या गुनाहों से तोबा का दरवाजा खोल देता हूं, 2 में से 1 कबूल करो। फरमा अल्लाह पाक गोल नहीं चाहिए, तो आज होगा कल खत्म हो जाएगा, लेकिन मेरी उम्मत के लिए तोबा का दरवाजा खोल दे कि अगर वो ईमान ले आए فرمایا ٹھیک ہے. جس دن موت آئے گرگرا ہلاک, فرشتے سامنے آگے وہاں تک جہنم جنت کے فرشتے روح نکالنے کے لیے اس سے پہلے تک, یا پھر سورج مغرب سے نکلے اس سے پہلے تک 24 آورس میں نے توبہ کا دروازہ تمہاری امت کے لیے کھول دیا ہے, اور 24 آورس میں نے ان پر رحمت کے دروازے, رحمت کی بارش برساؤں گا. اگر وہ پوری زندگی نافرمانی کرتا رہا, ایک دن پہلے بھی اس نے توبہ کر لی یا اسلام قبول کر لیا, پوری زندگی کے گناہ کو میں معاف کر دوں گا. کتنے ایسے ہیں 70-80 ایئرز کے ہوتے ہیں پھر اسلام لے آتے, ماشاءاللہ پھر موت ہو جاتی ہے. یہ بات اللہ یہاں فرماتے ہیں. تو فرمایا اللہ پاک نے یوں کہا, یہ دو وقت ایسے جس میں توبہ قبول نہیں ہو, اس سے بعد ہر حل میں مستغفرین. ہم تو ماشاءاللہ سوتے رہتے ہیں, اللہ اعلان کر رہا ہے. آگے حدیث میں ہے, عن زر ابن حبیش قال اتیت صفوان ابن عسال اسأله عن المسح الخفین قال ما جاء بك یا زر فقلت ابتغاء العلم فقال ان الملائكة لتدو اجنحتها لطالب العلم لذنب ما يطلب. لمبی حدیث ہے, حدیث سنیے. زر بن حبیش ایک تابعی ہے جو نبی صلی اللہ علیہ وسلم کے زمانے کو پایا اس حال میں کہ وہ ابھی ایمان نہیں لائے تھے, لیکن آپ کو دیکھا نہیں ہے, آپ کو دیکھا نہیں, اس وقت وہ اسلام بھی نہیں لائے تھے. تو نہیں بات, تو نبی صلی اللہ علیہ وسلم کا زمانہ میں وہ تھے زیر بن حبیش, لیکن آپ کو دیکھا نہیں اور مسلمان بھی نہیں تھے. بعد میں اسلام لے آئے, اللہ کے نبی کے بعد اسلام لائے, اور بہت لمبی عمر اللہ پاک نے ان کو دی. ان کی عمر 120 سال سے زیادہ کی تھی. ان کا انتقال ہو رہا 82 ہجری میں, حضرت معاویہ کے بعد بھی حضرت ابوبکر, عمر, عثمان, علی سب گزرے, حضرت حسن, حسین سب گزرے اس کے بعد, حالانکہ یہ آپ صلی اللہ علیہ وسلم کے زمانے میں تھے, بڑے تھے. تو اسلام لائے اور کوفہ میں رہتے تھے, کوفہ کا سفر کر کے مدینہ منورہ پہنچے, اور اس وقت انہوں نے مدینہ منورہ میں جو صحابہ کرام موجود تھے ان سے علم حدیث کو پڑھا, ان سے محدث بنے. جب وہ مدینہ منورہ آئے تو ان کو مجلس ملتی تھی دو صحابہ کی, ابی بن کعب, بڑے قاری صاحب تھے یہ, تو اور عبد الرحمن ابن عوف, ان دونوں, اور زیادہ سوال بھی کرتے تھے, بہت سوال کرتے تھے زر بن حبیش, questions about اسلام, this, that, اسلام لانے کے بعد جو بھی question تھے وہ. تو ابی بن کعب نے فرمایا آپ ہر آیت کے متعلق سوال کرو گے, ہر وقت سوال کرو گے, یو گام. سو اس حدیث میں وہ کیا سوال تھے اس کو بیان کر رہے ہیں. یعنی کبھی ٹائم بھی تو چھوڑو, روزانہ ہی سوال کرتے رہو گے تو فرصت بھی تو دو. تو صفوان بن عسال سے انہوں نے سوال کیا, یہ ان کا عادت تھی سوال کرنے, کبھی یہ صحابی, کبھی وہ صحابی, کبھی صحابی سوال, تو انہوں نے سوال کیا کس سے؟ صفوان بن عسال سے. یہ صفوان بن عسال بڑے صحابی ہے, نبی صلی اللہ علیہ وسلم کے ساتھ 12 بیٹل میں شریک تھے, 12 غزوہ, اور سفر اور حضر میں ان کا کام یہ تھا کہ وہ نبی صلی اللہ علیہ وسلم کو وضو کراتے تھے, سفر میں بھی حضر میں بھی ان کا کام تھا. کتنے نصیب والے ہیں کہ اللہ کے نبی کو وضو کراتے تھے 12. تو زر بن حبیش نے جب سفر کر کے مدینہ منورہ آئے तो उन्होंने सकवान बिन असान से पूछा, जब उनके घर पर आए, एक हदीस को पूछने के लिए आए, कितने भाई कूफा से एक हदीस का सवाल करने के लिए मदीना मुनव्वरा सफर करके आए, सिर्फ एक हदीस के। और हम यहां ब्रैकफर्ट बीरी एट में रहते हैं, 5, 10, 15 हदीस सुनने के लिए भी नहीं आते, क्योंकि उन साहबा के दिल में माले मुफ्त बेरहम नहीं था, कदर थी। एक साहबी बकरी चराने जाता था, दूसरा कहता था मेरी भी ले जा, आज मैं हदीस सुनूंगा। हजरत उमर कहते थे मैं हदीस सुनूंगा, तुम शाम को आएंगे तो मैं तुमको वो सबक सुना दूंगा, दूसरे दिन मैं जाऊंगा तू सबक में आ जाना, तुम सुनकर मुझे सुनाना। बारी क्यों? अपने जानवर को चराने के लिए बारी रखते थे, अल्लाह के नबी की एक एक हदीस को सुनेंगे। और यहां माले मुफ्त बेरहम, अल्लाह के नबी की हदीस का कोई वैल्यू नहीं, डर से हदीस का वैल्यू ही नहीं, न मर्दों में न औरतों में, सुनते ही रहते, सुन सुनकर सुन तो हो गए, सुन्नी नहीं बने, सुन हो गए बस, बहुत सुना हमने। और शैतान बैठने भी नहीं देता, अल्लाह के नबी के फरमान बहुत हैवी होता है, इसीलिए अल्लाह के नबी ने कहा जो मेरा फरमान सुने, ए अल्लाह मैं तुझसे दुआ करता हूं तो उनके चेहरों को तरोताजा कर दे। अब उनके चेहरे और ईमान ताजा हो जाएगा तो शैतान को कितनी तकलीफ होगी, आने ही नहीं देता, कभी ये काम, कभी बाजार में, कभी फुला शॉप में, कभी फुला, कभी फुला, कभी एक्सक्यूज अपॉन एक्सक्यूज, ये तो सुनते ही रहते हैं, कभी इस मौलवाना से, इस मौलवाना से, कभी इस मौलाना से, जिससे भी हो, कभी इस मुफ्ती साहब, सुनते ही रहते हैं, लेकिन कोई वैल्यू होती नहीं। तो एक हदीस को सीखने के लिए आ रहे हैं, कहां से भाई? कूफा से, एक महीने का सफर ऊंटनी पर। कहां था उस जमाने में प्लेन और गाड़िया और ट्रेन? कुछ भी नहीं, आते थे विंटर है, समर है, बारिश है, लेकिन दिल में नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत है, आते थे। एक हदीस देख लीजिए, एक सुन्नत मालूम करने के लिए आ रहे हैं। जाबिर बिन अब्दुल्ला रज़ियल्लाहु ताला अन्हु को पता चला कि एक हदीस, एक दूसरे साहबी है जाबिर बिन अब्दुल्ला, कि एक हदीस मुल्क शाम के शहर में एक साहबी है अब्दुल्ला इब्ने उनैस, तो हजरत जाबिर बिन अब्दुल्ला उस हदीस को सीख, एक ऊंट को खरीदा उन्होंने, स्पेशल कार ही उस जमाने में ये कार ही थी, ऊंट खरीदा, हदीस सुनने के लिए ऊंट खरीदा उन्होंने, शो ऑफ के लिए नहीं, हदीस सुनने के लिए कि मुझे अच्छा ऊंट चाहिए, मैं सफर करूं यहां से सीरिया, मदीना मुनव्वरा से सीरिया। वो साहबी आ रहे हैं कूफा से मदीना मुनव्वरा, ये साहबी जा रहे हैं मदीना मुनव्वरा से सीरिया, वो साहबी आ रहे हैं वहां से ज़िर बिन हुबैश सफवान के पास, और ये साहबी अब्दुल्ला जाबिर बिन अब्दुल्ला जा रहे हैं यहां से, कहां जा रहे हैं? अब्दुल्ला इब्ने उनैस के पास, मदीना मुनव्वरा से जा रहे हैं मुल्क शाम, एक महीने का सफर। उन्होंने वहां जाकर उनसे एक हदीस सुनी, सुनी भी कैसे भाई, दरवाजा नॉक किया, उन्होंने उपले माले से देखा कौन है, उस जमाने में तो बैल नहीं था ना, दरवाजा नॉक करो, सलाम करो, ऊपर से विंडो में से देखा मेरी तरह कौन है, ऊपर से देखा, अच्छा भाई कैसे आना हुआ, कहा मैं जाबिर बिन अब्दुल्ला मदीना मुनव्वरा से आया हूं, क्यों आना हुआ, आपके पास एक हदीस है जो आप मेरे पास भी है, लेकिन आपने डायरेक्टली नबी सल्लल्लाहु अलैहि वसल्लम से सुनी है, मैंने किसी साहबी से सुनी है, आपने डायरेक्टली सुन, उसको सुनने के लिए आपके मुंह से मैं वहां से यहां तक सफर करने के लिए आया हूं। वो ठीक है मैं नीचे आ रहा हूं, नहीं नहीं पहले यहां से हदीस बयान कर दो, विंडो ही से बयान कर दो, हो सकता है ऊपर से नीचे आए, मेरी मौत हो जाए, मैं सुनने से महरूम रह जाऊं, या आपकी रास्ते में मौत आ जाए ऊपर से नीचे आने में और मैं महरूम रह जाऊं, या आप महरूम रह जाए बयान करने से, तो पहले हदीस बयान कर दो फिर नीचे आओ। वो मेरी बात समझ आ रही है? ऊपर जरिस बैन कर दी, फरमाया ठहरो घर में, मैं नहीं, जिस मकसद के लिए आया था वो मेरा मकसद हो गया, मैं वापस जा रहा हूं। हमारी तरह नहीं, होटल बुक कर दी फिर बाद में निकाह में शादी में जाते हैं, वैसा नहीं था यहां, बिल्कुल जो मकसद है वही। अल्लाह अल्लाह, हम तो ये सुनते हो तो कभी ताज्जुब भी लगता है, ऐसे भी सहाबा थे जिनके दिल में इतनी मोहब्बत हदीस की थी, हम कहां से कहां पहुंच गए आज, हम कहां से कहां पहुंच गए कि कोई वैल्यू नहीं नदर से कुरान की, नदर से हदीस की। अल्लाह को क्या जवाब देंगे, जब तुम्हारे पास मौका था तुमने अपने ईमान को ताजा नहीं किया। क्या मेरे नबी की बात से इतनी नफरत, दुनिया इतनी ज्यादा प्यारी थी, मेरे नबी का पैगाम इतना प्यारा नहीं था, मेरी आयत कुरान की इतनी प्यारी नहीं थी? ये तो बुखारी शरीफ का वाकया है कि एक हदीस को सुनने के लिए गए और फिर वापस आ गए, कुछ काम और नहीं था, एक कंकर पर दो काम नहीं थे उनके कि बिजनेस भी कर लूं और ये भी कर लूं, नहीं। तो मैं सुना रहा था ज़िर बिन हुबैश रजी अल्लाह ताला अन्हु, ये ज़िर बिन हुबैश है, साहबी नहीं बने, मैंने आपको बतलाया कि इनकी बड़ी उम्र हुई लेकिन उन्होंने देखा नहीं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को, बाद में इस्लाम लाए, 120 साल की उम्र हुई उनकी, तो ये तो साहबी नहीं बने, रहमतुल्लाह अलैह है। तो हजरत सफवान बिन अस्सान से मोजे पर मसा करने का सवाल करने के लिए आए, कूफा से लेकर मदीना मुनव्वरा तक, एक एक मसला पूछने के लिए, मोजे पर मसा कर, कुछ शक था उनको, एक हदीस में शक था। तो मोजे पर मसा करने की सूरत यह है, फरमाया कि अगर कोई आदमी मुकम्मल वुजू करने के बाद मोजे पहन लेता है, ऐसे मोजे जो मोटे हो, जिनको पहनकर अगर वो तीन मील यानी 5 किलोमीटर 6 किलोमीटर सफर करे बगैर शूज के, उस मोजे को पहनकर, तो भी वो मोजा न फटे, जैसे चमड़े के मोजे होते हैं ऐसे ही मोजे मोटे हो, अगर उस वो मोजे मुकीम ने पहने हैं तो उनको एक दिन एक रात मसा करना है, और अगर मुसाफिर पहने तो उनको 3 दिन 3 रात मसा करना है। अगर किसी ने फजर के वक्त मुकम्मल वुजू करके चमड़े के मोजे पहन लिए, फिर उसका वुजू इशराक के वक्त किसी वजह से टूट गया, तो अब टाइम उसका शुरू होगा इशराक के वक्त से, कल इशराक के वक्त तक ये। और अगर वो अपने वतन में मुकीम है तो दूसरे वक्त इशराक तक 24 घंटे में उसका वुजू बाकी रहेगा, उसको मोजे निकालने की जरूरत नहीं है, उस पर अपने हाथ को फेर ले वुजू करने के बाद। और अगर मुसाफिर है तो चौथे दिन इशराक के वक्त पूरा होगा, उसको 3 दिन 3 रात तक मोजा निकालने की जरूरत नहीं है, मोजे पर मसा किया चाहे रात हो चाहे दिन हो, अनलेस जनाबत का गुसल हो तो फिर निकालना जरूरी है। तो मोजे पर मसा करने का तरीका अपने हाथों को पानी में तर करके मोजे के ऊपर वाले हिस्से पर 3 उंगलियों के बकदर ऐसे उसको फेर लिया जाए, अंगूठे से यानी 3 उंगली जो आगे वहां से लेकर उससे मोजे पर मसा हो जाएगा, मुस्तकिल मोजे पर पानी को बहाने की जरूरत नहीं है। जब ज़िर बिन हुबैश रहमतुल्ला अलैह सफवान बिन अस्साल की खिदमत में कूफा से मदीना मुनव्वरा आए तो उन्होंने सवाल किया, मा जा बिक या ज़िर, ए अबू ज़िर तुम्हारा ज़िर तुम्हारा आने का पर्पस और मकसद क्या है? तो ज़िर बिन हुबैश ने फरमाया इब्तिगा अल इल्म, दीन का एक मसला सीखने के लिए आया हूं। ज़िर बिन हुबैश ने सिर्फ दीन का इल्म हासिल करने के लिए कूफा से मदीने का सफर करें, हम तो ब्रेडफोर्ड में रहते हैं, यहां हदीस सुनने के लिए समझने के लिए मसला सीखने के लिए इतना भी नहीं आ सके, کیا جواب دیں گے اللہ کو؟ مدینہ منورہ کا سفر ایک مسئلے کے لیے، دین کا علم حاصل کرنے کا اتنا اہتمام تھا صحابہ کرام کو. ہمیں چاہیے کہ ہم کوشش کریں ہمارے بچوں کو بھی اور ہمارے گھر والوں کو بھی بتائیں، انسان کو اپنی زندگی میں جن چیزوں کی ضرورت پڑتی ہے ان چیزوں کا علم سیکھنا ضروری ہے. ہاں، تو زید بن حبیس رضی اللہ عنہ کے جواب میں صفوان نے کہا، او تم وہاں سے یہاں تک آئے، تم اپنے گھر سے یہاں تک آؤ، مسجد میں آؤ درس حدیث سیکھنے کے لیے. ان الملائکہ، بخاری شریف میں، لتضع اجنحتها لطالب العلم رزم بما يطلب، فرشتے، بے شک فرشتے مارے خوشی کے تعجب کے اس علم کو طلب کرنے کے لیے آنے والوں کے لیے اپنے پڑوں کو بچھا دیتے ہیں، چلو میرے پڑوں پر چلو. مان علم حاصل کرنے والوں کے لیے اتنا اعزاز ہے، اتنا اکرام ہے، جیسے کوئی بڑا آدمی آنے والا ہو اس کے لیے ریڈ کارپٹ بچھائی جاتی ہے. یہاں ریڈ کارپٹ سے بہتر اگر اللہ ہمیں دکھلا دے آنکھوں سے کہ فرشتوں کے پر کیسے ہیں، اس پر چلنا ہے. ایک ایک حدیث، ایک ایک مسئلہ، کتنے موقع ہیں ہمارے یہاں، لیکن زندگی گزر جاتی ہے، ہمارے پاس وقت نہیں ہے. خیر، وقت ختم ہو گیا، پانچ ہو گئے اوپر، انشاءاللہ یہاں سے باقی رکھتے ہیں کہ عذاب بھی رکھا ہے اللہ کے نبی کی حدیث کو سننے میں آدمی شک کرتا رہے اور حاصل نہ کرے اور حدیث میں شک کرے کیسے کیسے ہو سکتا ہے فرشتے پر بچھا دے، تو عذاب بھی ہے. انشاءاللہ پھر یہ سبق ہمارا امام نبی رحمت اللہ علیہ کا ہم تمہیں سنائیں گے نیکسٹ ویک کو انشاءاللہ، آگے چلیں گے انشاءاللہ اس پر کے رات دین میں اللہ کی رحمت کیا کیا، اللہ تعالیٰ ہمیں کیا کیا دیتا ہے. اللہ ہمیں عمل کی توفیق عطا فرمائے. اللہم صلی علی سیدنا مولانا محمد النبی الامی وعلی آلہ وبارک وسلم تسلیما. یا ارحم الراحمین، یا ذا الجلال والاکرام، یا حنان یا منان، یا بدیع السماوات والارض. اللهم صل وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم. اے میرے مولا، اے میرے رحیم کریم اللہ، ہمارے گناہوں کو معاف فرما دے. اے اللہ، ہمارے گناہوں کو معاف فرما دے. اے اللہ، ہم جانتے ہیں ہم کتنے مجرم ہیں، کوئی نہیں جانتا، لیکن ہم تو جانتے ہیں، ہم سے زیادہ تو جانتا ہے مالک. اے اللہ، ہمیں معاف کر دے، ہمیں معاف کر دے. اے اللہ، چھپ کر کھل کر دل میں، آنکھوں میں، کانوں سے، زبان سے، دماغ سے، ہاتھوں سے، پیروں سے تیری نافرمانی بڑی کی ہے، اللہ تو معاف کر دے، رحم فرما دے. اللہ ہماری اعلی اولاد کی مغفرت فرما، ہماری اعلی اولاد کی مغفرت فرما، ہمارے ماں باپ کی مغفرت فرما، ہمارے بھائی بہنوں کی مغفرت فرما، اقارب کی مغفرت فرما، دوست احباب کی مغفرت فرما. اللہ اس پورے مجمع کی مغفرت فرما. اللہ ہم سب کا آنا قبول فرما، ہم سب کا اس درس میں بیٹھنا قبول فرما. اللہ ایک ایک حدیث سننے کے بعد ہمارے لیے نجات کا ذریعہ بنا، ہدایت کا ذریعہ بنا، مغفرت کا ذریعہ بنا، رحمت کا ذریعہ بنا، تیری رضا کا ذریعہ بنا، تیری رضا کا ذریعہ بنا. ہمارے ایمان کو تر و تازگی نصیب فرما. اے اللہ، گناہوں سے ہمارے دلوں کو پاک صاف فرما، ایمان سے اور ایمان کے نور سے، ذکر کے نور سے، تیرے پیارے حبیب صلی اللہ علیہ وسلم کی حدیث کے نور سے ہمارے دلوں کو منور فرما، ہمارے آنکھوں کو منور فرما، ہماری زبان کو منور فرما، ہمارے کانوں کو منور فرما، ہمارے اعلی اولاد کی زندگی کو منور فرما، ہمارے ماں باپ کی قبروں کو منور فرما، ہمارے بھائی بہنوں کی زندگی کو منور فرما، ہمارے دوست احباب اور اس پورے مجمع کی، اے اللہ تو سب کو منور فرما، سب کی زندگی میں عافیت اور عفو نصیب فرما، دنیا اور آخرت میں عافیت اور معافات نصیب فرما. اللہ ہم سے راضی ہو جا، ہمیں اپنا بنا لے، ہمیں اپنا بنا لے، ہمیں اپنا بنا لے، تو ہم سے راضی ہو جا، ہمیں شیطان و نفس کے حوالے نہ فرما. اللہ حلال روزی نصیب فرما، بیماریوں سے شفا نصیب فرما، پریشانیوں کو دور فرما، ہمارے گھروں میں سکون نصیب فرما، محبت مودت آپس میں نصیب فرما، ہماری اولادوں کو نیک بنا، ہماری اولادوں کو آنکھوں کی ٹھنڈک بنا، حافظ قرآن بنا، عامل قرآن بنا، یا اللہ اولیاء کرام میں سے بنا، دین کے دائی بنا، دین کے دائی بنا, مومنین مومنات میں سے بنا, ہماری اولاد کو لا العالمین آنکھوں کی ٹھنڈک بنا. جن کے ایگزام چل رہے ہیں ابھی سارے بچوں کے, اسکول کے, یونی کے, اللہ ان سب کو کامیابی نصیب فرما, ان سب کو کامیابی نصیب فرما. اللہ دنیا کے ایگزام میں بھی کامیابی نصیب فرما, قبر کے امتحان اور آخرت میں بھی کامیابی نصیب فرما. اللہ جو مانگا عطا فرما, نہ مانگ سکے اپنے فضل و کرم سے. نبی صلی اللہ علیہ وسلم کے صدقے اور اس مجمع کی آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری دعا اور توبہ کو قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم.